और फिर इंसान का वो लेवल आता है कि इंसान मुनाफिक नहीं रहता. इंसान जो पब्लिक लाइफ में होता है वही प्राइवेट लाइफ में होता है, एंड वाइस वर्सा. फिर कोई बोर्ड मेंबर मीटिंग हो, कोई अपना जो है वो कॉरपोरेट डिनर हो, कोई मैरिज हॉल हो, कोई शॉपिंग मॉल हो, इंसान नमाज नहीं छोड़ता, इंसान झूठ नहीं बोलता, इंसान गीबत नहीं करता, इंसान किसी का हक नहीं मारता, इंसान रिश्वत नहीं लेता. ये चीजें इंसान में आती हैं जब उसका स्पिरिचुअल प्रोसेस जो है वो आगे बढ़ना शुरू हो जाता है. और मुफस्सरीन कहते हैं कि ये स्पिरिचुअल प्रोसेस का आगे बढ़ना इज प्रोपोर्शनल विद द लिसनिंग कैपेसिटी. जितना जिक्र सुनता रहेगा, माने तबा जिक्र, जितना जिक्र सुनेगा खशी और रहमान बढ़ता जाएगा, जितना जिक्र कम होगा रहमान की खशियत कम हो जाएगी, रहमान की जितनी खशियत कम होगी इंसान बेअमली की तरफ आता जाएगा. सो ये चीजें आपस में कनेक्टेड हैं. अरबी जुबान में दो अल्फाज होते हैं, एक होता है खौफुन और एक होता है खशियतुन. क्या दोनों में फर्क होगा? खौफ कहते हैं बिल्कुल बेसिक लेवल का फियर, और खशियत उस फियर से जरा हायर लेवल की होती है. खौफ आपको किसी भी ऐसी चीज का हो सकता है जिसका आपको इल्म नहीं है. मिसाल के तौर पर आपको इस वक्त यहां में नहीं पता कि जलजला आ जाए, अल्लाह महफूज रखे, सो खौफ तो जलजले का भी हो सकता है. बट खशियत के लिए स्कॉलर्स कहते हैं, खशियत क्या होती है? खशियत बिल इल्म होती है. आप जानते हैं कि अगर मैंने ये काम किया सो इसके ये कंसिक्वेंसेस आएंगे, सो आई बेटर अवॉइड दिस थिंग. दिस इज खशियत. खशियत रहमान क्या होता है कि इंसान जानता है कि अगर मैंने अल्लाह की नाफरमानी की तो मैं अल्लाह की सजा का मुस्तहिक हो जाऊंगा. सो यूं समझ लें, खौफ इज द बेसिक लेवल, खशियत इज द इंक्रीज्ड लेवल विद नॉलेज, जिसमें आप अल्लाह से खौफ रखते हैं दो इमोशंस के साथ, मोहब्बत और ताजीम. याद है मैंने आपको बताया था अल्लाह से डरना और बाकी किसी चीज से डरना बिल्कुल अलग है. जब आप किसी भी चीज से डरते हैं, सांप से डरते हैं, शेर से डरते हैं, बाज़ लोग बिल्ली से डरते हैं, बाज़ ख़वातीन चूहे से डरती हैं, कॉकरोच से डरती हैं, छिपकली से डरती हैं, सो आप जिस चीज से डरते हैं, आप अब आपके सामने अल्लाह ना करे वैसे कॉकरोच आ गया बड़ा वाला, सो आप कहें कि कोई बात नहीं, इट्स ओके, मैं बहुत बहादुर हूं, मैं यहीं बैठी रहूंगी, मैं हिलूंगी भी नहीं. आप ऐसे कर दें, जो कुर्सियों पर हैं वो कुर्सियों में खड़े हो जाएंगे और जो जमीन पर हैं वो कुर्सियों के जो ऊपर बैठे उनकी गोदों में खड़े हो जाएंगे. जिस चीज से आप डरते हैं आप उससे दूर भागते हैं. लेकिन अल्लाह की खशियत रखने वाला अल्लाह से दूर नहीं भागता, ताजीम के साथ अल्लाह की मोहब्बत में और अल्लाह के करीब आता है, फिर रू इल्लाह, और अल्लाह से करीब होता है. इसलिए कहा जाता है कि जो अल्लाह की खशियत रखने वाले होते हैं, खशियत बिल इल्म था ना, सो कुरान में आता है इन्नमा यख्शल्लाह मिन इबादिहिल उलामा, जो जितना अल्लाह का इल्म रखता है वो उतना अल्लाह से खशियत का मामला बढ़ाता जाता है. जो जितना अल्लाह को जानता है वो उतना अल्लाह का खौफ रखता है. ये है अल्लाह की खशियत. हमारा इंसानों के साथ मामला क्या होता है? जिसको हम जितना जानते हैं, जिससे हम जितना क्लोज होते हैं, उसका खौफ खत्म हो जाता है. होता है या नहीं होता? जो औलाद जितना माँ से करीब होती है उतना वो माँ से डरती नहीं है, जनरली यही उसूल आप देखते हैं. जो बीवी जितना शौहर से करीब होती है, जितना आपस में दोनों की मोहब्बत होती है, उतना बीवी डेयर होती है, उसको पता होता है मैं जो भी कर लूंगी तो मानी जाएंगे अल्टीमेटली. ये होता है ना. लेकिन जो रहमान की खशियत रखने वाला होता है वो जितना अल्लाह को जानता है उतना उसका खौफ बढ़ता है. जैसे जब आप सूरह फजर पढ़ते हैं, सूरह फजर आप पढ़ें, अभी सुबह हमारी क्लास में अल्हम्दुलिल्लाह हमारे स्टूडेंट्स उसको हिफ्ज कर रहे थे और मैं सुन रही थी जब वो आखिरी आयतें पढ़ रहे थे. आखिरी आयात में आता है ना, अल्लाह नफ्स मुतमइन्ना से कहेगा इरजई, आगे बढ़ो, इला रब्बी, अपने रब की तरफ बढ़ और मेरे बंदों में शामिल हो जा. और नफ्स मुतमइन्ना वाली नफ्स, आप घर जाकर जरा सूरह फजर की नफ्स मुतमइन्ना से पहले की आयात पढ़िएगा. मैं जब भी सूरह फजर पढ़ती हूँ میرا فوکس اس ان تین آخری آیات سے پہلے اس سے پہلے کی آیات پر اتنا ہوتا ہے کہ مجھے کبھی بھی اس نفس مطمئنہ کی آیات کے اوپر فوکس مینٹین نہیں ہو پاتا, اس لیے کہ اس سے پہلے کی آیات میں امپیکٹ کیا آتا ہے, جو اللہ کی پکڑ ہے, جیسا اللہ پکڑے گا ایسا کوئی پکڑ نہیں سکتا, جیسا اللہ سزا دے گا ایسی کوئی سزا دے نہیں سکتا. سو جو جتنا اللہ کی خشیت میں آگے بڑھے گا, جو جتنا اللہ کو جانے گا اس کا خوف بڑھتا جائے گا, اس کو اپنا علم کم لگے گا, اس کو اپنا عمل کم لگے گا. ہم میں سے کون ہے یہاں پر جو کہے میں نے تو اتنی نیکیاں کر لی انشاءاللہ میں ضرور جنت میں جاؤں گی, اللہ کی رحمت سے امید رکھتے ہوئے کہہ سکتے ہیں؟ اپنے عمل کی بیسس پہ نہیں کہہ سکتے, ہمارے عمل اس قابل نہیں ہیں. اس لیے کہ ہم ایک نیکی کرتے بھی ہیں تو اس کے بعد شیطان ہم سے 25 گناہ کرواتا ہے. 25 تو میں نے کم بول دیا شاید, بہت گناہ کرواتا ہے اور ہم شیطان کی باتوں میں آ بھی جاتے ہیں. سو جو اللہ کے بندے ہوتے ہیں, جو علماء ہوتے ہیں, وہ اللہ کی خشیت رکھنے والے ہوتے ہیں, اور جتنا ان کا علم آتا ہے اتنا ان کی خشیت بڑھتی جاتی ہے. جب ہی اللہ نے کہا یہ معاشرے کے اہم لوگ ہوتے ہیں, تو اپنی اسپرچل گروتھ کو وقت کے ساتھ ساتھ بڑھائیے. اس آیت میں مفسرین نے ایک بہت اہم پوائنٹ ڈسکس کیا ہے, وہ کہتے ہیں یہاں آیا ہے خشی الرحمن, خشی العزیز کیوں نہیں آیا؟ رحمان تو محبت ہے, رحمان تو رحمت ہے, تو محبت اور رحمت سے کون ڈرتا ہے؟ اتھارٹی سے, عزت سے, القہار سے, العزیز سے ڈرا جاتا ہے. تو یہاں مومنین کی صفت آئی ہے خشی الرحمن مینشن کر کے. مومنین کی یہاں پر آپ کو تین صفات نظر آ رہی ہیں جس کو مفسرین ڈسکرائب کرتا ہے. وہ کہتے ہیں ایک صفت, اصل میں مومن کون ہوتا ہے؟ ذکر کا اتباع کرنے والا, اسپرچل گروتھ میں ہائیسٹ لیول پر پہنچ جانے والا کون ہوتا ہے؟ نمبر ایک, یہ رحمان کا لفظ بتا رہا ہے جو تین میننگ سکالرز نے اس میں سے ڈیرائیو کیا ہے. وہ کہتے ہیں مومنین اپنے رحمان کی رحمت کا غلط فائدہ نہیں اٹھاتے, وہ اپنے رحمان کی رحمت کو مس یوز نہیں کرتے. اس طرح سے یہ صفت لا کر سکالرز نے خشی الرحمان کو, خوف اور محبت کو ریکنسائل کیا ہے کہ جو اصل میں مومن ہوتا ہے وہ اللہ کی رحمت کا غلط فائدہ نہیں اٹھاتا, وہ اللہ کی شان رحیمی کے سہارے پر گناہوں کو لائف سٹائل کے طور پر نہیں آزماتا کہ کوئی بات نہیں اللہ ایٹ دا اینڈ آف دا ڈے مجھے معاف کر دے گا, وہ تو ہے ہی غفور اور رحیم, اس کو معلوم ہے کہ میں کلمہ گو ہوں, وہ تو مجھے معاف کر دے گا. سو ایک یہ پوائنٹ سکالرز نے نکالا کہ وہ اللہ کی شان رحیمی کے سہارے پر گناہوں بھری زندگی نہیں گزارتا. کون ہوتا ہے یہ, عام مسلمان یا مومن؟ مومن ہوتا ہے یہ. ففرو اللہ کی تصویر جو بنتا ہے. دوسری صفت مومنین کی جو خشی الرحمن سے سکالرز نے نکالی وہ یہ ہے کہ مومن کبھی بھی اتنا خوف کا شکار نہیں ہوتا اپنے گناہوں کی وجہ سے کہ ڈسپیئر ویلی میں چلا جائے, نا امیدی کی ویلی میں چلا جائے. بین الخوف والرجا, امید اور خوف کے درمیان میں رہتا ہے. وہ جانتا ہے, اے علمو, قرآن میں آتا ہے ان اللہ شدید العقاب و ان اللہ غفور الرحیم. دس از دا مائنڈ سیٹ آف دا بلیور. جان لو کہ اللہ سزا دینے میں سخت ہے, اینڈ سائملٹینیسلی اللہ غفور اور رحیم ہے. سو مومن کی دوسری صفت, مومن کبھی ڈسپیئر کا شکار نہیں ہوتا, ہوپلیسنیس کا شکار نہیں ہوتا. پھر تیسری صفت جو مومن کی آتی ہے کہ مومن جو ہے وہ اللہ کی دی ہوئی نعمتوں میں غفلت کا شکار نہیں ہوتا, رحمان سے ڈرتا رہتا ہے. یہ جانتا ہے کہ رحمان ہے, یہ جانتا ہے کہ مجھے اللہ سے نا امید نہیں ہونا جب مجھ سے گناہ ہو جائے, لیکن ساتھ ساتھ وہ اپنی نعمتوں پر ہر وقت دعائیں پڑھتا رہتا ہے کہ اللہ مجھے نعمت کا حق ادا کرنے والا بنا دے. اللہم انی اعوذ بکا من زوال نعمتکا وتحول عافیتکا. یہ مومن کا کانسٹنٹ فریم آف مائنڈ ہوتا ہے, اللہ ہم زوال نعمت سے پناہ مانگتے ہیں, اللہ ہم اس بات سے پناہ مانگتے ہیں کہ آپ کی دی ہوئی عافیت سزا میں بدل جائے. دس از دا کنسیکوینسز آف دا ورڈ خشی الرحمن. جو یہاں پر آئے ہیں. سو تین صفات مومنین کی یہاں مینشن کی گئی ہیں کہ وہ ڈرتے رہتے ہیں کہ کہیں ہم اپنی نعمتوں میں اللہ کی ناشکری نہ کر بیٹھیں, اور جن میں یہ تین صفات آ جائیں جو اسپرچل پروسیس سے گزرتے ہوئے اس لیول تک اپنے آپ کو لے کر آ جائیں عمل کے میدان میں. اللہ کے رسول صلی اللہ علیہ وسلم سے کہا گیا فبشرہ بمغفرت و اجر کریم, تو اب آپ ان کو بشارت دے دیجئے, اب آپ اس کو بشارت دے دیجئے مغفرت کی اور اجر کریم کی, یعنی اللہ کے راستے پر جو چلنے والا ہے. فبشرہ ایک ہی ہے, وہ جو اللہ کے راستے پہ چلا, جیسے رسول اللہ صلی اللہ علیہ وسلم قریش میں تنہا ہو گئے تھے, مکہ میں تنہا ہو گئے تھے نبوت کا دعویٰ کرنے کے بعد, جیسے صحابہ اپنے خاندانوں میں تنہا ہو جاتے تھے. حضرت مصعب ابن عمیر بہترین ایلیٹ گھرانے کے نوجوان تھے, بہترین مال تھا ان کے پاس, بہترین کپڑا پہنا کرتے تھے, لیکن جب ایمان آیا, جب اسلام لائے, جب رسول اللہ کے ہاتھ پر بیعت کی, تو چچا نے کپڑے اتروا کر گھر سے نکلوا دیا. باپ کا انتقال ہو چکا تھا, چچا کی گارڈین شپ میں تھے, مالدار تاجر کے بھتیجے تھے, لیکن چچا نے یہ کہا کہ جو تمہارے جسم پر کپڑا ہے یہ بھی تمہارے مشرک باپ اور چاچا کی کمائی کا ہے, اتار کر جاؤ یا محمد کا دین چھوڑو. یہی مصعب ابن عمیر ہیں کہ جن کو جب شہید کیا گیا ہے غزوے میں, سو ان کے پاس اتنا کپڑا نہیں تھا, لمبے قد کے تھے 6 فٹ کے, سو جب سر کور کرتے تھے تو پاؤں کھل جاتے تھے, پاؤں کور کرتے تھے تو سر کھل جاتا تھا. سو مومن جب عمل پر آتا ہے تو تنہائی کو تو اس کو ایکسپیرینس کرنا پڑتا ہے. وہی جو محبت کے دعوے کرتے ہیں وہ آپ کو تنہا چھوڑتے ہیں, اور کبھی کبھی آپ ایک ہی چھت کے نیچے 10 لوگوں کے ساتھ رہ رہے ہوتے ہیں, بٹ آپ کے ساتھ لائک مائنڈیڈ لوگ نہ ہوں, سب ایموشنلی تنہا ہی ہوتے ہیں. کوئی آپ کے مائنڈ سیٹ کو نہ سمجھ سکے, کوئی آپ کے کیفیت کو نہ سمجھ سکے, سو آپ ہجوم میں بھی تنہا ہوتے ہیں, اور مومن پر یہ کیفیت آتی ہے. سو اللہ تعالیٰ نے ایسے مومن کے لیے یہاں پر انعام دیا ہے, گھبرانا نہیں, بالکل پریشان مت ہونا, اللہ نے تمہارے لیے مغفرت رکھی ہے اور عزت رکھی ہے. آج آپ کتنے ہی بہترین گھرانے سے, خاندانی مقام پر کیوں نہ ہوں, جب آپ اپنے خاندانوں کے اندر دین کی علم بردار بنتی ہیں تو کیا آپ کی عزت میں کمی آتی ہے؟ نہیں آتی تو الحمدللہ آنٹی, آپ کو تو بہت خوش ہونا چاہیے. نہیں, عزت میں کمی اگر آپ کو محسوس نہیں ہوتی, دس از دا لیول آف ایمان, الحمدللہ, بیکاز آپ نے لوگوں سے اپنی ایکسپیکٹیشن ہٹا لی ہے. لوگ آپ کو, آپ کی عزت کو کم کرنے کی پوری کوشش کرتے ہیں, اس لیے کہ جب آپ آڈ ون آؤٹ بنتی ہیں اکارڈنگ ٹو معاشرہ, جب آپ اگینسٹ دا ونڈ جانے کی کوشش کرتی ہیں, لوگ کہتے ہیں جاؤ گزارو اپنی زندگی جو مرضی کرو. جب یہ ہوتا ہے عزت میں کمی آتی ہے. آپ عمل کرنا شروع کریں اور آپ خاندان کے اپوزٹ عمل کرنا شروع کریں, عزت میں کمی آتی ہے. تو جس کی عزت میں کمی آئے گی, اللہ نے ریوارڈ بھی کیا دیا, اللہ نے کہا کوئی بات نہیں, دنیا کی عزت کم کر رہے ہو, میرے لیے کم کر رہے ہو, دین پر عمل کرتے ہوئے کم ہو رہی ہے, اجرن کریم, اللہ بڑا آنر دینے والا ہے. جس کا دنیا میں آنر اسلام پر چلنے سے کم ہوا, بھول مت جانا اللہ نے آخرت میں اس کے لیے بڑا آنر رکھا ہے. اور جو اس عمل کے باوجود غلطی کرے, مومن کا بھی پاؤں سلپ کر ہی جاتا ہے, گناہ ہو جاتا ہے, کبھی نماز ٹوٹی پھوٹی ایسی ہوتی ہے کہ پڑھنے کے بعد شرم آ رہی ہوتی ہے, کبھی نماز قضا ہو جاتی ہے, کبھی آنکھ ہی نہیں کھلتی ہے, کتنے بھی آپ الارم لگا لیں, ایسے غٹ غافل سوتے ہیں کہ 4 دفعہ سنوز دبا کے پھر سو جاتے ہیں, اور انسان کو احساس بھی نہیں ہوتا, تو پھر بعد میں گلٹ آتا ہے. سو اللہ نے کہا اس راستے پر ہو, ہیبیچول گناہ نہیں کرتے ہو, لائف سٹائل کے طور پہ گناہ نہیں کرتے ہو, اٹس اوکے, بی مغفرت, اللہ معاف کر دے گا. ایز لانگ ایز گناہ میری زندگی میں عادت کے طور پر, لائف سٹائل کے طور پر نہیں ہے, کبھی کبھار ہو گیا مجھ سے اور میں نے توبہ کی, اللہ معاف کرنے والا, اللہ غفور اور رحیم ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم کے راستے پر چلنے والے ہوں یا اللہ کے رسول صلی اللہ علیہ وسلم ہوں, کہہ دیا گیا کہ لوگوں کی نظروں میں عزت مت تلاش کرو. اور جس کو اسلام اپنی ڈگنیٹی نظر آتا ہے, یہ حقیقت ہے, آج کل آپ اپنے بچوں کو جو اسلام کی پرائیڈ دے سکتی ہیں, وہ صرف اسی طرح دے سکتی ہیں کہ آپ ان کی مسلم آئیڈینٹیٹی ان کے دماغوں اور ان کے دلوں میں زندہ کرتے ہیں, उनका हिज प्रेशर, हर प्रेशर, देयर प्रेशर, हिम प्रेशर सब खत्म हो जाएगा. उनके प्रेशर ही खत्म नहीं होते हैं ना. मेरी फ्रेंड्स क्या कहेंगी, आप मेरी फ्रेंड्स के सामने आप इस तरह आएंगी, आप मेरी ग्रेजुएशन सेरेमनी में यूं आएंगी, आप ये निकाब लगा के आएंगी, आप ये बुरखा पहन के आएंगी, आप मत आए. ये कौन सा प्रेशर्स हैं? ये सारे सोसाइटी के प्रेशर्स हैं, मेरी फ्रेंड्स के प्रेशर्स हैं. जब ये होता है सो ये इंसान को फिर इंसानों का मोहताज और गुलाम बना देता है. अल्लाह मुझे और आपको इन सारी गुलामियों से निकाल रहा है. एक उसके गुलाम बन जाओ जिसके बाद तुम्हें किसी की गुलामी की जरूरत नहीं होगी. आपका सारा पीयर प्रेशर, सोसाइटी प्रेशर, फैमिली प्रेशर, हिज प्रेशर, देयर प्रेशर, हिम प्रेशर, हर प्रेशर सब खत्म हो जाएगा. अल्लाह की बात माने. जो अल्लाह का बंदा होता है वो दाएं बाएं नहीं देखता कि और कितने लोग हैं जो अल्लाह की बात मान रहे हैं. वो अल्लाह की बात मानने वाला अकेला भी होता है तो अल्लाह की बात मानता है. उसके लिए अल्लाह ताला ने मगफिरत और अजरे करीम का वादा किया है. आगे आयत नंबर 12 आ रही है, सूरत यासीन आयत 12. इन्ना नहनु नुहयिल मौता व नक्तुबु मा कद्दमु व आसारहुम व कुल्ल शैइन अहसैनाहु फी किताब इमामिन मुबीन. यकीनन हम, नहनु हम ही, नुहयी हम जिंदगी देते हैं, अल मौता मुर्दों को, व नक्तुबु और हम लिखते हैं, मा कद्दमु जो उन्होंने आगे भेजा, व आसारहुम और जो उन्होंने पीछे छोड़ा, व कुल्ल शैइन और हर चीज को, अहसैनाहु हम प्रिजर्व करते हैं उसको, फी इमाम मुबीन एक बहुत मजबूत सहारे की जगह पर. सो ये पहला हिस्सा इस आयत पर सूरत यासीन का मुकम्मल हो रहा है जो आपको इंडेक्स में दिया गया है. आप देखें अभी तक पीछे जो आयात आ रही थी उसके बरअक्स आपको यहां पर एकदम से एक आखिरत की स्टेज नजर आ रही है कि अल्लाह ताला कह रहे हैं कि मौत के बाद की जिंदगी, यानी मुर्दा को जिंदा करना, ये भी हमारी रिस्पॉन्सिबिलिटी है. अभी तक आपको कुरान का परफेक्ट होना मिला, रसूल अल्लाह का मुरसल होना मिला, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सिरात मुस्तकीम पर होना मिला, आपको अल्लाह के रसूल का इंतजार करना मिला, आपको ये मिला कि अक्सरियत आपकी बात नहीं मानेगी, फिर भी कहा गया कि आपका काम है कि आप दावत देते रहें. अब जो पहला हिस्सा कंक्लूड हो रहा है इस मुकाम पर मौत के बाद मुर्दों को जिंदगी देने की बात आ रही है, यानी ये एक मेटाफोर है उम्मीद की किरण का. अल्लाह ने इस आयत में, ये आयत पीछे सारे कॉन्टेक्स्ट से जुड़ी हुई है, आपने और मैंने बात की थी ना, कुरान हकीम है, वेल निटेड, अहकामात मोहकम है, अहकामात आपस में टाइड अप हैं. इस आयत में उम्मीद है. जब कोई मर जाता है तो उसके जिंदा होने की किसी को उम्मीद होती है? नहीं होती. बाज़ औक़ात इंसान किसी की बेअमली से इतना ही नाउम्मीद हो जाता है. कोई मुर्दा जिंदा हो सकता है सिर्फ अगर अल्लाह चाहे, और वो होंगे मुर्दे सारे जिंदा जब रोजे महशर कायम हो जाएगा. अल्लाह ने कहा बिल्कुल इसी तरह जिससे तुम उम्मीद अपनी बिल्कुल खत्म कर चुके हो, अल्लाह उसको भी दोबारा अमल की तरफ, नेकियों की तरफ, नेकियों की फसल की तरफ ला सकता है. बस उम्मीद बाकी रखो. रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी तसल्ली है और हर मुसलमान को, हर दावत का काम करने वाले को, और आपकी और मेरी डेफिनेशन में हर माँ को तसल्ली है कि अल्लाह से अपनी उम्मीद को और अपने इंसानों से अपनी उम्मीद को कायम रखो. कुरैश स्टबर्न थे, कुरैश हक को मान नहीं रहे थे, बज़ाहिर कुरैश के दिल पत्थर हो चुके थे, लेकिन अल्लाह ताला ने अभी भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उम्मीद की किरण दिला दी कि देखें डरें नहीं, घबराएं नहीं, हिम्मत मत छोड़ें, अपने मिशन पर कायम और दायम रहें. और बहुत ज्यादा इस आयत में ताकीद आई है, एम्फसिस आया है. आप देखें तीन अल्फाज एक साथ आए हैं जिसमें आपको ताकीदी उसलूब मिल रहा है, एम्फेटिक स्टाइल मिल रहा है अरबी जुबान का. इन ना बेशक हम, नहनु हम ही, नुहयी हम ही जिंदा करते हैं. यूजुअली इस अंदाज में हम बात नहीं करते हैं ना, लेकिन ये अल्लाह का अरबी जुबान का अंदाज है, एम्फेटिक वे. आप अपने शौहर को ऐसे कहती हैं, इंडीड आई लव यू, कहती है ऐसे, हम नहीं बोलते इस तरह से, शेक्सपियर लैंग्वेज में तो फिर भी थोड़ा सा इस तरह का फ्रेज इस्तेमाल होता था, लेकिन अब अंग्रेजी में भी ऐसे नहीं बोला जाता, उर्दू में भी ऐसे नहीं बोलते। आप अपने शोहर से, बेटी से कहें, बेटा बेशक मैं तुमसे बड़ी मोहब्बत करती हूँ, नहीं बोलते ना। कुरान का ये अंदाज है, अरबी जुबान का ये अंदाज है। अरबी जुबान में पंक्चुएशन मार्क्स तो नहीं है ना, एक्सप्लेनेशन मार्क्स, एक्सक्लेमेशन मार्क्स भी नहीं है। सो ये कैसे पता चलता है कि कहां पर क्या अंदाज है, कैसे ताकीद है? वहां पर पता चलता है ये जो अल्फाज में रेपिटेशन आती है, इन्ना नाहनु नोहिये, कॉन्स्टेंटली तकरार है, हम यकीनन हम ही जिंदा करने वाले हैं। सो अल्लाह ताला ने यहां ताकीद के साथ कह दिया, डोंट गिव अप ऑन पीपल एट ऑल। इसमें आप अपने आप को भी रखिए, अगर आपको लगता है आप इतना कुरान सुनती हैं, आप इतना ज्यादा दर्स सुनती हैं, आपको इतने अहकाम का इल्म है, फिर भी मैं अमल नहीं करती, इट्स ओके, डोंट गिव अप ऑन योर सेल्फ। अपने आप से भी ना उम्मीद मत हो, लोगों से ना उम्मीद मत हो, उम्मत से ना उम्मीद मत हो। यही अल्लाह ताला यहाँ इस आयत में सिखाना चाह रहे हैं। आपका काम है सुनते रहना, जिक्र का इत्तेबा करते रहना अपने लिए, लोगों को पहुंचाते रहना, लोगों तक तबलीग करते रहना, उनको वॉर्न करते रहना। आपको नहीं पता किसका मुर्दा दिल आपके किस जुमले से जिंदा हो जाए, किसका मुर्दा दिल अल्लाह के किस कलाम से खुल जाए। जैसे हजरत उमर रदी अल्लाह अन का दिल खुला, खालिद बिन वलीद का खुला, अबू सुफियान का खुला। आपको नहीं पता किस वक्त अल्लाह किसका दिल खोल दे। डोंट गिव अप ऑन पीपल। अच्छा अब ये बताएं, जब हम इतनी ताकीद कह रहे हैं कि डोंट गिव अप ऑन पीपल, सो एक बात यहां पर याद रखिएगा, पीपल डोंट चेंज पीपल, लोगों को नहीं बदलते। कौन बदलता है? अल्लाह बदलता है। अल्लाह भी कब बदलता है? अल्लाह कब किसी दिल के लिए, किसी बंद दिल के लिए, किसी गुमराह दिल के लिए हुक्म देता है हिदायत का, कुन फयकून, तो वो हो जाता है जब अल्लाह उस दिल की तलब देखता है। सो आपका काम है पहुंचाना, सुनने वाले का काम है दिल के अंदर से। बास दरवाजे होते हैं जिनका लॉक सिर्फ अंदर से खुलता है, आप बाहर से नहीं खोल सकते उसको। दिल में हिदायत का दरवाजा भी अंदर से खुलता है। आप कानों से सुनने से दिल के अंदर तक हिदायत की इंफॉर्मेशन पहुंचा सकते हैं। अब दिल कैसे खुलेगा ये सुनने वाले पर डिपेंड करता है। सो पहुंचाने वाले का काम है कि वो पहुंचाता रहे और लोगों को मैसेज देता रहे। आपको नहीं पता, बाज़ोकात लोग कई कई कोर्सेज करते हैं और नहीं बदलते। बाज़ोकात लोग 1 घंटे का किसी का दर्स, किसी का कोई क्लास, कोई कोर्स सुनकर आते हैं और उनका नेकी करने का दिल चाहने लगता है। इसलिए नहीं कि स्पीकर बहुत अच्छा था, नहीं, बस अल्लाह ने उसके उस वक्त जिक्र के सुनने को इम्पैक्टफुल कर दिया। उसकी कैफियत ऐसी थी उस वक्त कि जिसने दिल खोल दिया फौरन। हमारी कैफियत होती है ना, बाज़ोकात जब आप बहुत ज्यादा डिप्रेस हो, बाज़ोकात जब आप बहुत ज्यादा उदास हो, बाज़ों का जब आपके ऊपर कोई भी क्राइसिस आए हुए हों और आप कुरान सुनती हैं, सो आपका दिल चाहता है कि मैं नेकियों में दौड़ने लग जाऊं, मैं छोड़ दूं दुनिया को, मैं मत रखूं एक्सपेक्टेशन लोगों से, मैं लोगों की तरफ मत देखूं इज्जत के लिए, मैं लोगों के सामने मत परेशान हूं, मैं अपने इमोशंस का रिमोट कंट्रोल लोगों के हाथ में मत दूं, बस मैं एक अल्लाह के साथ जुड़ जाऊं। और यही कैफियत और यही मोमेंट होते हैं जब अल्लाह ताला उस दिल को हिदायत के लिए खोल देता है। सो यहां पर भी यही चीज लाई कि अल्लाह दिल की तड़प देखता है और अल्लाह मुर्दा दिल को जिंदगी दे देता है। बस यही वजह यहां मेंशन की। और आपको अब तक इस पूरे सिनेरियो में जो आयात आई हैं उसमें जो दिल ना खुलने की वजह मिलती है या जो आपको अहादीस से मिलती है, उसमें दो बड़े फैक्टर हैं। कुरैश क्यों नहीं हिदायत के लिए दिल खोल रहे थे? एक वजह क्या थी? तकब्बुर था। किस चीज तकब्बुर क्यों था? इसलिए कि दुनियावी पोजीशन की वजह से तकब्बुर था। सो दुनिया की मोहब्बत, जिसको आप तकब्बुर कह रहे हैं। दूसरा, आपको तारीख से पता चलता है कि इस वक्त के अंदर इंसानियत में जितने भी मजाहिब थे, सब में किसी ना किसी फॉर्मेट का, माआत का, आखरत का कॉन्सेप्ट था। ये जो कुरैश थे ये आखरत के कॉन्सेप्ट से बिल्कुल गाफिल हो चुके थे। ये बिल्कुल भूल चुके थे आखिरत के कॉन्सेप्ट को. तो जब इंसान आखिरत के कॉन्सेप्ट को भूल जाता है, तब भी इंसान जो है अपने आप को हिदायत के रास्ते पर ला नहीं पाता. यही कुरैश, जिनके अल्फाज को कुरान ने सूरत अज्जासिया की आयत नंबर 24 में रिपीट किया है, ये कहा करते थे, मा हिया इल्ला हयातुन दुनिया नमूतु व नहया व मा युहलिकुना इल्ला दहर. हमारी दुनिया की जिंदगी कुछ नहीं है, जिंदा होना, हम जिंदा होते हैं और हमें मौत आ जाती है, और हमें क्या हलाक करता है, जमाना हलाक करता है. बस एक टाइम गुजरता है, हमारा टाइम पूरा हो जाता है तो हम मर जाते हैं. अल्लाह ने क्या जवाब दिया, खुद नहीं मरते, दहर नहीं मारता. दहर कहते हैं जमाने को, वक्त को, टाइम एलिमेंट तुम्हें किल नहीं करता. जैसे एक किताब में एक मरतबा मैंने पढ़ा, उन्होंने कहा कि कभी भी ये मत सोचें कि आप किसी बीमारी से मर जाएंगे. अगर आपको कोई बीमारी लग भी जाती है तो भी कभी इस बात पर परेशान ना हो कि बीमारी से मैं मर जाऊंगी. ये आपको बड़ा एक थेरापूटिक जुमला है. आप बीमारी से नहीं मरते, कैसे मरते हैं, जब वक्त आता है तो आप मर जाते हैं. इट्स वेरी रिलैक्सिंग एक्चुअली. वरना तो इंसान बीमारी के बाद लोगों को जहनी तौर पर एक तकलीफ होती है, और खासतौर पे मेडिसिन पढ़ने वालों को बाद लोगों में होता है. वो कहते हैं हम जिस डिजीज के बारे में पढ़ते हैं उसके सिम्टम्स हमें अपने अंदर नजर आना शुरू हो जाते हैं. आपके आसपास भी ऐसे लोग होंगे. सो अगर आप इस पॉइंट ऑफ व्यू से मेडिसिन पढ़ रहे हैं, या आप मेडिसिन पढ़ने वाले हैं, आपका माइंडसेट ये बन गया है, आए तो इससे बड़ा कोई आपकी जिंदगी में इम्तिहान नहीं हो सकता. अपने आप को तसल्ली पर रखिए. हर इंसान, डॉक्टर हो या ना हो, कोई इंसान किसी बीमारी से नहीं मरता. जब उसका वक्त आता है वो मर जाता है. अल्लाह ताला ने यहां यही बात कही, जमाना नहीं हलाक करता. इन हम नाहनु हम ही नुहयिल मौता. जैसे हम मौत दे देते हैं, ऐसे ही हम मुर्दों को जिंदा भी कर देते हैं. और मेरे पास इस वक्त तो इसका टाइम नहीं है, लेकिन आपने इसके बारे में अहादीस में भी आते हैं, और अब तो अल्हम्दुलिल्लाह साइंस इसको प्रूफ कर चुकी है. इंसान की जो स्पाइन होती है, जो बैकबोन उसकी होती है, उसके बिल्कुल एंड पे उसकी एक टेल बोन होती है, कॉक्सिस बोन. ये आपकी कभी भी डिकम्पोज नहीं होती है. इसके ऊपर जर्मन साइंटिस्ट ने काफी एक्सपीरियंसेस किए. उन्होंने इसको ब्लास्ट फर्नेस के अंदर रख के इसको ऑलमोस्ट बर्न कर दिया इनटू एशेस. और एशेस में बर्न करने के बाद भी जब उन्होंने इसको इलेक्ट्रॉनिक माइक्रोस्कोप में देखा, सो इसके अंदर डीएनए अलाइव था, और इसी डीएनए से ही इंसान की सेल ग्रोथ फर्दर हो जाती है. सो कहा यह जाता है, अहादीस में भी अल्फाज आते हैं, इसी टेल बोन का जिक्र आता है. इंसान बाज़ औक़ात कहते हैं कि जो प्लेन क्रैश में लोग मर जाते हैं, या जो समुन्दर में डूबकर मर जाते हैं, या जो जलकर खत्म हो जाते हैं, सो उनका तो डीएनए वापस बचा ही नहीं, उनकी तो बॉडी कुछ मिली ही नहीं, सो उनको अल्लाह कैसे उठाएगा, उनकी कब्र क्या है. जिस जगह पर आपकी ये टेल बोन जाती है वही जगह आपकी कब्र बन जाती है. और अल्लाह ताला आसमान से बारिश बरसाएंगे, अहादीस में आता है, जब रोजे मैशर कायम हो रहा होगा, इसी टेल बोन से पूरी डिकम्पोज्ड बॉडी भी कहीं पर होगी. जहां कहीं आपकी टेल बोन के सेल्स होंगे, वहीं से आप दोबारा से पौधे की तरह जमीन से निकल आएंगे, और अल्लाह इंसान को दोबारा से जिंदा कर देगा. सो ये जो इन्ना नाहनु नुहयिल मौता है, इसकी बेहतरीन तस्वीर आपको अल्हम्दुलिल्लाह अब साइंस भी प्रूफ करती हुई नजर आती है. बिल्कुल जैसे बारिश से बीज जमीन में से पौधे की शक्ल में निकल आता है, इंसान भी निकल आएंगे. और जब इंसान निकल आएंगे तो बस वो एक इंसानों की ग्रैंड गैदरिंग नहीं होगी, फिर इंसान का हिसाब किताब शुरू होगा. सो अल्लाह ताला ने फरमाया, व नक्तुबु मा कद्दमू व आसारहुम, और हम लिख रहे हैं या हम लिख लेंगे जो कुछ उन्होंने आगे भेजा, जो कुछ उनकी बातें थीं, जो कुछ उनके आमाल थे, जो कुछ उनका पास टाइम था, जो कुछ उनके इन्वेस्टमेंट थे. एवरीथिंग अल्लाह ताला जो है वो लिख रहे हैं. अल्लाह देख लेगा जो आपने आगे भेजा और जो आपने पीछे छोड़ा. मैं 2 मिनट ले लूं, आयत कंप्लीट हो जाएगी. तो अल्लाह ताला ने यहां पर 2 चीजें कही हैं. नक्तुबू के लिए स्कॉलर्स कहते हैं यह आपके किरामन कातबीन की बात है. किरामन कातबीन 2 फरिश्ते जो हमारे कंधे पर बैठे हैं और कॉन्स्टेंटली हमारे हर अमल को लिखते जाते हैं. यहां पर आया है कद्दमु व आसारहुम. कद्दमु अरबी जुबान में कहते हैं किसी चीज को अहमियत देना, किसी चीज को मुकद्दम करना. देखिए जिंदगी में आपको और मुझे हर दिन कई चॉइसेस करनी होती हैं. आपने क्या चॉइस को प्रेफरेंस दी, लिख लिया जाता है, वो आप आगे भेज देते हैं, रिकॉर्ड हो जाता है. मिसाल के तौर पर आपने किस चीज को प्रायोरिटी दी. एक बच्चे के पास चॉइस है کہ اپنی مووی دیکھے یا نماز پڑھے. تو بچے زیادہ تر کیا کرتے ہیں, اور جو آپ نے کیا وہ قدموں کی شکل میں آگے چلا گیا. آپ کے پاس چوائس ہوتی ہے, آپ آدھا پارا پڑھ لیں یا موبائل پر فیس بک کھول کر بیٹھ جائیں. جو آپ نے کیا وہ قدموں کی شکل میں آگے چلا گیا. اپنی چوائسز میں آپ نے کس چیز کو تقدیم دی, کس چیز کو مقدم رکھا, یہ سب کرامن کاتبین ریکارڈ کر لیتے ہیں. وآثارہم, آثارہم دو میننگز میں آتا ہے, کھنڈرات کے لیے بھی عربی زبان میں آثار کا لفظ آتا ہے, اور ریت کے اوپر لٹرلی اپنے فٹ سٹیپس چھوڑ جانا, اس کے لیے بھی آثار کے لفظ کو استعمال کیا جاتا ہے. آپ نے قدموں میں جو عمل آگے بھیج دیا وہ آپ کی آگے کی انویسٹمنٹ ہے, آگے چلا گیا. مثال کے طور پہ آپ کسی علاقے میں شفٹ ہو رہے ہوتے ہیں, سو آپ آہستہ آہستہ اپنا سامان پہلے بھیجنا شروع کرتے ہیں. اسی طرح سے اسکالرز کہتے ہیں کہ انسان کے اعمال اللہ کے پاس پہلے پہنچ جاتے ہیں. ہر منڈے اور تھرسڈے رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات کے مطابق ہمارے اعمال پیش کیے جاتے ہیں. ہر عصر کی نماز میں بعض روایات میں آتا ہے ہمارے اعمال پیش کیے جاتے ہیں. فرشتے چینج ہوتے ہیں نا, سو ڈیوٹیز چینج ہوتی ہیں, تو وہاں پہنچ جاتا ہے معاملہ. سو یہ آپ کا اور میرا فائنل گھر جو آگے بن رہا ہے, اس میں ہم اپنے کیا اعمال شفٹ کر رہے ہیں, یہ ہماری چوائس ہے. دیکھیں ہمارا, ہم جس وقت اس گھر میں رہتے ہیں اس کا نام دنیا ہے, یہ ہمارا ٹیمپرری گھر ہے. آپ کے دو گھر ہوں, ایک کرائے کا ہو ایک اپنا ہو, اور آپ کا اپنا نیا گھر جو ہو آپ اپنا سامان وہاں شفٹ کریں گے یا آپ کرائے کے گھر میں رکھے رہیں گے, آپ اپنے نئے گھر میں شفٹ کرتے ہیں. سو دنیا آپ کا عارضی گھر ہے. احمقانہ حرکت ہوگی کہ ہم اپنا سارا سامان صرف اس دنیا کا اکٹھا کریں اور آخرت کے لیے اپنے لیے کوئی چیز پیچھے چھوڑ کر نہ جائیں. سو آگے جو بھیج رہے ہیں اس پر کانشیس رہیں, پیچھے جو چھوڑ رہے ہیں. آپ میں سے ہر ایک, ہم میں سے ہر ایک کسی نہ کسی انداز میں کسی نہ کسی کے لیے رول ماڈل ہے. ہم اپنے آثار پیچھے چھوڑ رہے ہیں. ایک لٹرلی آپ کی اور میرے قدم جو ہم نے نیکی کی طرف اٹھائے وہ اللہ کاؤنٹ کر لیتا ہے, وہ بھی آثار ہیں. یہ آپ کی اور میرے لٹرل قدم, جیسے میں نے آپ کو سورت یاسین کے شان نزول میں واقعہ بتایا تھا قبیلہ بنو سلمہ کا, کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا تھا کہ تم جتنے قدم لوگے مسجد نبوی کی طرف آنے میں اتنے تمہارے آثار بلٹ ہوں گے, اینڈ اٹ ول انکریز یور ریوارڈ. سو کنٹینیو اٹ. ایک تو آپ کے لٹرل قدم ہو گئے. اسی لیے زیادہ تر کہا جاتا ہے اور میں ہمیشہ کہتی ہوں کہ واٹس ایپ کی کلاسز یا ریکارڈنگ سننا بہت اچھی بات ہے, بٹ اگر مجبوری ہے تو سنیے, ورنہ ایک عمل نیکی کا آپ بھی کر رہے ہیں سننے والا, اور ایک واٹس ایپ کا لسنر بھی کر رہا ہے, لیکن آپ کا ثواب کئی فولڈ بڑھ گیا, بیکاز آپ قدم جو استعمال کر کے آئی ہیں وہ قدم آپ کے آثار ہیں. یہ جو زمین ہے آپ کی اور میری, پلانٹ ارتھ, سن اپنے پورے سولر سسٹم میں اس کو لے کر گھوم رہا ہے یونیورس کے اندر. ابھی جب ہم نے یہ بات شروع کی تھی اپنی 2:30 بجے جب ہم نے بات شروع کی تھی, جس وقت یونیورس میں آپ اور میں جس جگہ پر تھے, زمین جہاں تھی, 4 بجے زمین وہاں نہیں ہے. سو پچھلے 1.5 گھنٹے میں آپ نے کائنات میں اپنے آثار چھوڑے ہیں نیکی کے. سو بہتر یہ ہوگا کہ آپ اپنے آپ کو کانسٹنٹلی یونیورس کے آثار میں بھی رکھیں ایک جگہ پر دنیا میں بیٹھے بیٹھے, اور جتنے قدم آپ زندگی میں فزیکلی لے سکتی ہیں نیکی کی طرف وہ لیجئے, تاکہ آپ کی گواہی بن جائے. سو ایک تو یہ آپ کی اپنی ایفرٹ ہے, اور دوسرا آپ کے آثار ہیں جو لوگ آپ کو فالو کرتے ہیں, جو اولاد آپ کو فالو کرتی ہے, جو لوگ آپ کے لیے جو ہیں وہ یا تو صدقہ جاریہ بنتے ہیں یا اللہ نہ کرے عذاب جاریہ بنتے ہیں. قرآن اس طرح سے میری اور آپ کی زندگی کو ری شیپ کرتا ہے. اپنی اولاد کو جتنی نیکیاں سکھا سکتے ہیں سکھائیے, اس لیے کہ آپ کی سکھائی ہوئی نیکی آپ کی اولاد آپ کے لیے صدقہ جاریہ بنے گی. اور جتنے انسانوں کو اچھی بات سکھا سکتے ہیں سکھائیے. مرنے کے بعد والدین کے لیے اولاد اگر حج کرتی ہے, عمرہ کرتی ہے, صدقہ کرتی ہے, سو والدین کو اس کی نیکی ڈائریکٹ پہنچتی ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی احادیث کے مطابق, اور دعا بھی اس میں آتی ہے. چار چیزیں آپ نے فرمائی ہیں. اکثر ہم کہتے ہیں اس اعلی ثواب کے لیے کیا کریں, یہ چار کام اپنا معمول بنا لیجئے اگر آپ کر سکتے ہیں. آپ والدین کے لیے حج کر سکتی ہیں, دعا کر سکتی ہیں, ڈیزیزڈ والدین کے لیے عمرہ کر سکتی ہیں, اور کانسٹنٹ آپ ان کی طرف سے صدقہ کر سکتی ہیں. اسلام اس کی اجازت دیتا ہے. اس کے علاوہ اولاد کی ہر نیکی کا ثواب والدین کو پہنچتا ہے. کیوں؟ اس لیے کہ قرآن کہتا ہے سورۃ نجم آیت 39 میں, وَأَنَّ لَيْسَ لِلْإِنسَانَ إِلَّا مَا سَعَى. آپ نے اولاد کو نیک بنانے کی کوشش کی تھی, اللہ آپ کی نیکی کے آثار باقی رکھے گا. سو جتنا لوگوں میں نیکی پہنچا سکتے ہیں نیکی پہنچائیے. آپ کا انتقال ہو جاتا ہے, کسی انسان کو آپ نے اچھی بات سکھائی تھی, جب تک وہ انسان اس پر عمل کرتا رہے گا, جب تک آپ کی بات کا امپیکٹ اس کے اوپر رہے گا, آپ کو اس کا ثواب ملتا رہے گا. ایک اندلوس کے شاعر نے کہا تھا, تِلْكَ آثَارُنَا تَدُلُّنَا عَلَيْنَا فَنَنْظُرْ بَعْدُنَا إِلَى الْآثَارِ. یہ مت دیکھیں کہ اپنی اولاد کے لیے پیچھے کیا دلیل کیا وراثت چھوڑ کر جا رہے ہیں, یہ سوچیں کہ اپنی اولاد کے لیے کیا آثار کیا لیگیسی چھوڑ کر جا رہے ہیں. اللہ تعالیٰ مجھے اور آپ کو اپنی اولادوں کے لیے بہترین اسلامک لیگیسی چھوڑ کر جانے والوں میں شامل فرمائے. اللہ ہمیں ہمارے والدین کے لیے اور ہماری اولادوں کو ہمارے لیے بہترین صدقہ جاریہ بنائے. اللہ تعالیٰ ہم سب کو باعمل پریکٹسنگ مسلمان بنائے. اللہ اس فتنے کے دور میں ہمیں اور ہماری اولادوں کو اور سب کی اولادوں کو آزمائشوں سے اور پریشانیوں اور شیطان کے شر سے محفوظ رکھ. بارک اللہ لی ولکم فی القرآن الحکیم ونفعنی وإیاکم بآیاتی وذکر الحکیم. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. جزاک اللہ خیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وإیاک.